أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد وعلى آله الطيبين الطاهرين سيدنا بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين درود بجاه محمد مومن کرام جیسے کہ آپ کے ذہن میں ہے کہ چند دن پر مشتمل یہ جو دروس کا سلسلہ تھا اس کا انشاء اللہ آج آخری سلسلہ ہے اور اس سلسلے میں سب سے پہلے تو خدا کا انتہائی شکر بجا رہیں گے کہ اس نے ہمیں قرآن کریم سے تمسک کی سعادت نصیب فرمائی اللہ کے رسول کے بیان کے مطابق کتاب اللہ اور عطرہ کی اہل بیت کی اللہ کے رسول نے ارشاد فرمایا تو تمسک ہمارے لیے واجب قرار پایا اس خدا کا احسان ہے کہ اس نے ہمیں دونوں سے تمسک کرنے کی توفیق نصیب کی خدا کی دی ہوئی سہمت کا شکر بجا لانے کے لیے کہ خدا مختار ان شاء اللہ اس میں اضافہ فرمائے درود بھیجے گا محمد اس کے ساتھ ساتھ ہم جیسے کہ ابھی بیان ہوا ہماری طرف سے بھی انتہائی ادب احترام اور دل کی گہرائی کے ساتھ اب تمام مومنین سے ملنے کی خوشی ہے کہ خدا مختار نے موقع فراہم کیا ہم نے جہاں کہیں بھی سفر کیا ہے اس سے بہت کچھ سیکھا ہے اور ہمیشہ مومنین کے ساتھ مختلف علاقوں میں دنیا میں بسے ہوئے ہیں ان سے ملنے کے نتیجے میں تجربے میں اضافہ ہوا وہ یہاں آنے کے نتیجے میں بھی یقیناً بہت ساری معنوی فضائل جو مومنوں سے ملنے کی صورت میں حاصل ہوتے ہیں وہ بھی حاصل ہوتے ہیں اور تجربے میں بھی اضافہ ہوتا ہے اور ہمیشہ ہم نے یہ احساس کیا ہے کہ جیسے اللہ کے دین کی راہ میں جو تبلیغ کے لیے نکلے ہیں اس کے اپنے فضائے اس کے اپنے فضائے مثال کے طور پر آپ بھی یہ کام کر سکتے ہیں میں نے پاکستان میں کچھ بندوں کو دیکھا جو یہ کام کرتے ہیں اور ان کا طریقہ یہ تھا کہ وہ شہر سے نکلتے تھے تھوڑا بہت کچھ ایسی چیزیں لے کر جو لوگوں کے کام آ سکیں کسی گاؤں دیہات کے اندر پہنچ جاتے تھے ایک دن وہیں گزارتے تھے اس دوران میں لوگوں کو اہل بیت اطہار علیہ السلام کے پیغام سے کتاب دیکھ کر روشناس کرتے ہم نے دیکھا اور اللہ کا شکر ہے کہ ایسے لوگوں کی کوششوں سے نہیں معلوم کتنے گاؤں اہل بیت کے والوں میں تبدیل ہوئے جو جن تک نہیں پیغام نہیں پہنچ سکتا تھا اور خاص کر میں پاکستان سے باہر جو لوگ مقیم ان کے لیے عرض کروں گا بہت کم امکان اس بات کا ہے ہمارے پاس جو لوگ دین کے نام پر علم حاصل کر رہے ہیں ان کی تعداد اتنی کم ہے کہ یہ اس بات کا امکان بہت کم لگتا ہے کہ دنیا کی جس جس کہیں کہیں بھی جہاں پہ لوگ بسے ہوئے ہیں وہاں سب لوگوں تک کچھ وہ لوگ پہنچ جائیں کہ جو علم دین باقاعدگی کے ساتھ حاصل کر رہے ہیں اس کا امکان مجھے بہت کم لگتا ہے پاکستان ہی کے اندر اگر کل ہماری اہل بیت کے ماننے والوں کی آبادی دیکھی جائے تو اگر ہم کم از کم میں بھی کام کریں اور 20 سے 25% کا شمار کریں اور اس طرف سے پاکستان کی آبادی کو تقریباً 15 کروڑ کم از کم حساب کریں تو 14 سے 15 کروڑ آبادی کا اگر ہم 20 سے 25% ہی اہل بیت کے ماننے والے لے لیں تو جو تعداد بنتی ہے وہ کئی کروڑ بنتی ہے اور اس کئی کروڑ آبادی کے لیے جو کل دینی طالب علم ہمارے پاس پاکستان میں موجود ہیں اچھوں بروں ایک دن کے پڑھے ہوئے 10 دن کے پڑھے ہوئے سب کو کاؤنٹ کر لیں تو وہ 8000 سے زیادہ نہیں ہے کئی کروڑ کی آبادی کے لیے یہ جو 8000 ہیں ان میں بہت سارے ایسے طالب علم ہیں جو چند مہینے کے بعد طالب علم نہیں رہیں گے یہ کہیں اور چلے جائیں یا کچھ ایسے ہیں جو طالب علم رہیں گے لیکن اس کے بعد آخر تک اس کو کنٹینیو نہیں کر پائیں بہت سارے ایسے بھی ہوں گے اس کا مطلب یہ ہے کہ وہ جو پریکٹیکلی ہمارے پاس علماء رہیں گے کہ جو مختلف معاشروں کے اندر جا کر کام کریں گے ان کی تعداد 1000-1500 سے زیادہ نہیں ہے اب آپ تصور کیجیے گا کروڑوں انسانوں کے لیے جو پاکستان میں بسے ہوئے ہیں آپ کے پاس 1000-1500 سے زیادہ لوگ نہیں ہوں گے اب اس میں مسجدیں ہونی ہیں اسی میں امام بارگاہوں میں لوگوں نے جانا ہے اسی میں دین کی تبدیل بھی ہونی ہے मैं मुतमईन होकर कह रहा हूं कि इनके बस का नहीं, ये नामुमकिन है। कभी कभी बल्कि कभी कभी नहीं, अक्सर ऐसा होता है कि जब हम माह मुबारक रमजान या माह मुहर्रम के दिनों को तकसीम करते हैं अपने कामों के ऊपर, तो हमें यह एहसास होने लगता है कि क्या ऐसा मुमकिन है किसी के लिए कि 60-65 दिनों के अंदर उस तमाम जरूरत को पूरा कर दे जो उससे तलब की जा रही है। मुमकिन नहीं है। ये 60-65 दिन तो अयाम अज़ा की मैं आपकी खिदमत में अर्ज कर रहा हूँ, आम दिनों में भी मुमकिन नहीं है। यानी मुझ जैसे के साथ जिसकी जबान लड़खड़ाती है उसके साथ ऐसा है कि अगर मुझसे कोई ये कहे महीने में एक दिन हमारे शहर आ जाए करें, मेरे लिए मुमकिन नहीं है। कितने कितने दिन निकालूं? और अगर मैं हर दिन किसी और शहर पहुंचे तो कराची नहीं जा पाऊंगा, जहां पर खुद अहले बैत के मानने वालों की तादाद कम से कम 35 से 40 लाख है। यानी इतना भी मुमकिन नहीं है कि अगर कराची का हर मोहल्ला हमसे ये कहे कि आप हमारे मोहल्ले में महीने में एक दफा आ जाए, यह हमारे लिए मुमकिन नहीं। इस सूरत हाल में सिर्फ एक रास्ता है कि जो लोग अहले बैत की तालीम हासिल कर रहे हैं बाज़ाब्ता नहीं बेज़ाब्ता, वो लोग उलूम अहले बैत अतहार में से जितना सीख सके हैं उसको दूसरों तक पहुंचाने की कोशिश करें। हाँ, इसका रिस्क हमारे पास सामने है कि अगर किसी आदमी ने खुद नहीं सीखा और पहुंचाने की कोशिश करेगा तो इसका एक रिस्क भी है। उसको हम कैसे मैनेज करें? उसको हम इस तरह से मैनेज करें कि आप अपनी तरफ से कोई बात मत कहें, सिर्फ रिवायत अहले बैत अतहार अलैहिस्सलाम का सहारा है। वो जो मुस्तनद तरीन रिवायत अहले बैत अतहार अलैहिस्सलाम है उन्हें लोगों तक पहुंचाने की कोशिश करें। ये वो वाहिद रास्ता है जिसके जरिए समझ में आता है कि हम उलूम अहले बैत को अहले बैत के पैगाम को पहुंचाने में कामयाब हो सकेंगे। एक वाकया तबर्रुकन आपकी हज़रत में अर्ज करता हूँ, इस शब्द की मुनासिबत से जो हमारे सामने आने वाली है, बीबी खदीजा की ज़ात पर दुरूद भेजें। किस तरह आप पैगाम पहुंचा सकते हैं इसका इस सिलसिले में एक बंदे खुदा इस्लामाबाद मुझे मिले, उनको अरबी नहीं आती थी लेकिन अरबी बोल बहुत अच्छी सकते थे, बहुत अच्छी बोल सकते थे, हाफ़ज़ा भी अच्छा था। तो उन्होंने बहुत सारे नहजुल बलागा के अहवाल, एक दो मुख्तसर खुतबे, चंद मुख्तसर खुतबे और कुछ अहले बैत की दुआएं हिफ्ज़ की हुई थी, हिफ्ज़ की हुई थी। सऊदीया में रहते थे, किसी से ये भी नहीं कह सकते थे कि ये किसका कलाम है। एहतियात से काम लेते हुए सिर्फ ये कह दिया करते थे रसूल की नस्ल से किसी ने कहा है, बस इतना सा। कहने लगे कि एक दफा मैं एक मिस्री के साथ था, उसके सामने मैंने नहजुल बलागा का कुछ खुतबा पढ़ा तो उसे बहुत अच्छा लगा। उनके सामने कह दिया करते थे कि अगर अमीर मोमिन का होता था कि ये चौथे खलीफा का मिसाल के तौर तो जान छोड़ दी। कहने लगे कि मैंने उसको चौथे इमाम की एक दुआ बताई, चौथे इमाम की जात पर दुरूद भेजे, इमाम की एक दुआ बताई। उसे दुआ बहुत अच्छी लगी, बहुत अच्छी लगी उस मिस्री को। उसने कहा कि बताओ ये दुआ किसकी है। अब ये कहेंगे कि अगर मैंने इसको बता दिया कि चौथे इमाम की है और मुझे बताना पड़ा कि सैयद शहदा के फर्जंद थे, फिर करबला का वाक्य इसने पूछ लिया तो मेरे लिए मुश्किल पेश आ जाएगी। तो इन्होंने इस गुमान से कि कहीं मेरे लिए मुश्किल ना बने कहा कि हजरत अली की है, इसको हम तौरिया कहते हैं, नहीं कहा अली इब्ने अबी तालिब या अली इब्ने हुसैन, सही कहा हजरत अली की है। उसने कहा ठीक है हजरत अली की है। हाँ, उसने दुआ हिफ्ज कर ली, मिस्री ने इस दुआ को बहुत पढ़ा। चंद दिनों के बाद वो नजर आया और उसने कहा कि फलानी तुम झूठे हो, तुम झूठे हो। इसने कहा मैंने तुम्हें दुआ सिखाई और उसका जवाब यह कि तुम मुझे झूठा कह रहे हो ना। कहने लगा नहीं तुम झूठे हो। तो कहने कि मैंने देखा कि मामला खराब हो जाएगा, मिस्री वैसे ही मिजाज के मामले में कोई बहुत खुश मिजाज नहीं है, वो लोग कुछ और किस्म के भी होते। कहने कि मैंने उस झगड़े से बचने के लिए उससे काम बाद में बात करेंगे, उसके बाद में गए यहाँ पे लोग रुके हुए थे और उससे बात की और उससे कहा कि तुमने क्यों मुझे झूठा कहा लोगों के सामने। कहा कि मैं ये दुआ पढ़ रहा था, मुझे दुआ बहुत अच्छी लगी, मैं रात को सोने से पहले इसको बहुत पढ़ रहा था। कहने लगा कि मैं सो गया, रात को मैंने ख्वाब में देखा कि जैसे मैं किसी रास्ते के किनारे बैठा हुआ हूँ और ये दुआ पढ़ रहा हूँ और दो राह गुजर वहां से गुजर रहे हैं, दो सवाब دونوں نے نقاب لگائی گئی، دونوں نقاب لگائی گئی، اور ایک یہاں پر پہنچے میرے پاس، انہوں نے پوچھا کہ جو تم دعا پڑھ رہے ہو کس کی دعا ہے؟ تو اس نے کہا کہ میں نے تمہارے کہنے پر ان سے یہ کہا کہ حضرت علی کی دعا ہے. تو کہنے لگا کہ ان سوار نے کہا کہ یہ میرے جد امجد امیر المومنین یہاں ہیں، لیکن یہ دعا ان کی ہے. اگر خود کے ساتھ کوئی کام کریں گے وہ غلطیوں کو بھی سنبھال لیں، غلطیوں کو بھی سنبھال لیں. شرط یہ ہے کہ ہم خود سے کریں، ہم خود سے، بس وہ اتنے تک بھی جانے کو تیار کہ اگر ہم نے غلط کیا کسی جگہ پر تو وہ خود تشریف لا کر اس غلطی کو سنبھالنے کو تیار ہے. پورے خلوص سے ایک روایت ہفتے میں سیکھ لیجیے، نہج البلاغہ دیکھیے، کوئی کتاب دیکھ لیجیے، ایک روایت سیکھ لیجیے، اس روایت کو حفظ کر لیجیے، جہاں کہیں موقع ملے وہ روایت لوگوں کے سامنے بیان کر، بس اتنا ہی کرنے میرے اور آپ کے دین کی تبلیغ کے لیے کم سے کم پہلا قدم ہو جائے، کم سے کم یہ کام کریں. اور میں نے بندوں کو دیکھا جو یہ کام کرتے ہیں، یعنی میں نے کسی کو یہاں تک بھی شاید ملاقات بھی ہوئی تھی، لیکن سنا تو پتن ہے کہ وہ اپنی جیب میں لکھ کر روایت رکھ لیتا ہے، صحیح، ہفتے بھر کے لیے ایک روایت جیب میں لکھ کے رکھی. اور اس کے بعد یہ ہے کہ جہاں کہیں دوست احباب آپ کے درمیان بیٹھے وہ روایت پرچے سے نکالی، بتائیں آج میں یہ روایت سنا تھا، یہ روایت سنائی اور جیب میں واپس آ گئی. یہ بھی اچھا کام، کم سے کم روایات ذکر تو ہو جائے. کوئی آئے کریمہ آپ نے، کوئی خاص آئے کریمہ آپ نے دیکھی، پڑھتے پڑھتے آپ کے دل پہ اثر ہوا ہے، آپ نے وہ آئے کریمہ نوٹ کر لی، جہاں کہیں دوستوں کے درمیان بیٹھے وقت نکال کر اس آئے کریمہ کو بیان کر دی، اس میں کون سی برائی ہے؟ یہ اچھا ہی محض ہے. کسی واقعے کو آپ سنیں، کوئی واقعہ آپ کو اچھا لگے، کبھی دوستوں کے درمیان بیٹھنے میں ہوں، اس واقعے کو بیان کر دیا، اس سے میرے اور آپ کے دل پہ اچھا اثر پڑ سکتا ہے. اس طریقے سے ہم آہستہ آہستہ دین کی تبلیغ کر سکتے ہیں. لیکن ایک بات طے شدہ ہے، جو ہمیں نہیں معلوم ہو اس کا اعتراف کرنا ضروری ہے کہ ہمیں نہیں معلوم. ایسا نہ ہو کہ ہم اس گھمنڈ میں آ جائیں کہ نہیں اب میرے پاس بہت علم آ گیا. واپس ایک ایسی واقعہ سناتے ہیں، کہتے ہیں طالب علم کو، طالب علم بنے ہوئے، دینی طالب علم بنے ہوئے ایک دو مہینے ہوئے تھے، تو ایک دفعہ آئینے کے سامنے کھڑا ہوا تھا، اپنا سینے کو ناپ رہا تھا، اپنا سینہ ناپ رہا تھا، تو دوسرے نے پوچھا کیا کر رہے ہو؟ کہنے لگا میں دیکھ رہا ہوں دو مہینے کا علم آیا ہے، میرا سینہ چوڑا ہو گیا، اتنی جلدی چوڑا نہیں ہو سکے گا، بہت زیادہ علم چاہیے کہ انسان کے پاس کچھ جمع ہو، ابھی اتنا ہی بنا. چند آیات کریمہ آپ کی خدمت میں عرض ہوئی ہیں، باقی آیات کریمہ بیان کرتے ہیں. اور اس سے پہلے کہ میں بیان کرنے کی طرف جاؤں اور میرے ذہن سے نکل جائے، مسلسل ایسا ہوتا ہے کہ ہم جہاں کہیں بھی جاتے ہیں بیان کرنے کے لیے، کچھ چیزیں لوگوں کو اچھی لگتی ہیں، کچھ چیزیں بعض لوگوں کو اچھی نہیں لگتی ہیں. یہ ہمیشہ ہوتا ہے کہ کچھ چیزیں ایسی ہوتی ہیں جو بعض لوگوں کو اچھی نہیں لگتی ہیں، تو ہم آخری دن میں ان دوستوں سے معذرت کر لیتے ہیں کہ یقیناً ہم سے غلطی میں یا کسی بھی وجہ سے کوئی ایسے کام ہو گئے ہوں گے جو بعض دوستوں کو اچھے نہیں لگے ہوں گے، بجائے یہ کہ قیامت تک کے لیے اٹھا کے رکھیں، معاملہ یہیں پہ ختم کر لیتے ہیں. ممکن ہے آپ کی بھی کوئی ایسی چیز جو ہمیں اچھی نہ لگی ہو، ہم بھی معاملے کو یہیں پہ ختم کر لیں، اور آپ سے بھی کہتے ہیں بھائی آپ بھی معاملے کو یہیں پہ ختم کر لیں. ایک دفعہ ایک دوست مجھے ملا، یہ میں نظر آ رہا ہوں، میں ایک دفعہ کہیں پہ تھا، اس زمانے میں چائے بہت شوق سے پیتا تھا، بہت شوق سے پیتا تھا، شام کی چائے ضرور پیتا تھا. جو میں وہاں پہ تھا وہاں پہ کچھ ہو نہیں رہا تھا، یعنی وہ جو شام کی چائے ملنی چاہیے وہ نہیں مل رہی. تو ایک بندہ خدا میرے پاس آیا، کم عمر تھا میں مجھ سے کافی کم عمر، تو وہ میرے پاس آیا، اس نے دیکھا تو مجھ سے کہنے لگا کہ زہی صاحب اگر میں آپ سے فلاں بات پہ خفا نہیں ہوتا نا تو یہ جو چائے میرے پاس ہے میں آپ کو دے دیتا. میں نے کہا ٹھیک ہے کہ مجھے چائے کی طلب ہے نہیں، اتنی بھی نہیں ہے کہ آپ کو جب سے کہوں، لیکن خفا کیوں ہوں؟ میں ٹھیک ہے چائے دیتا نہیں دیو، خفا کیوں ہوں یار؟ کہنے لگا کہ پتہ نہیں کتنی مدت پہلے اس نے مجھے بتایا، ڈیڑھ سال پہلے یا پتہ نہیں دو سال پہلے آپ نے کہیں پروگرام کیا تھا، اس میں میں نے ایک سوال کیا تھا، آپ نے مجھے جواب تو دیا، اس میں لوگوں کو آپ نے ہنسایا میرے اوپر، मैंने कहा बंदे खुदा, मैं तो जब भी सवाल जवाब का सेशन करता हूँ, क्योंकि सवाल जवाब के सेशन बहुत लंबे हो जाते हैं और लोगों के दिमाग पे बहुत ज्यादा प्रेशर होने लगता है, बाद सवाल बहुत सेंसिटिव होते हैं, तो लोग घबराए हुए होते हैं, तो मैं लोगों की टेंशन को रिलीज करने के लिए थोड़े थोड़े वक्त पर हंसाने की कोई बात कर दिया करता हूँ। तो मैंने कहा वो तो मैं इरादे में नहीं किया था, वो तो मैंने जनरली पब्लिक को हंसाने के लिए कहा था। तो वो 1.5 साल से इसकी बात किए बैठा था अपने दिल के अंदर और कह रहा था कि मैं नाराज नहीं होता तो चाय दे देता हूँ आपको, आपकी हमारी कोई नाराजगी नहीं है। दुरूद भेजे मोहम्मद वाले, और ये जो मुखालिफीन हैं ये अज़ाब के बारे में कह रहे हैं कि जल्दी क्यों नहीं आता, वह इन्ना जहन्नमा लमुहीततुन बिलकाफिरीन, अजीब आयत करीमा, और यकीनन जहन्नम ने इन काफिरीन को घेर लिया है, जहन्नम इन्हें घेरे हुए है। अच्छा, इसके जवाब में कि जहन्नम घेरे हुए है और हम कहते हैं भाई आजकल के तो काफिरीन को जहन्नम घेरे हुए नहीं है, यहाँ तो दरिया का पानी है, कुछ गवार मौसम है, फूल सब्जा है, कौन सा कहाँ जहन्नम घेरे हुए। दो जवाब देते हैं, एक जवाब ये है कि ये जो जहन्नम घेरे हुए है ये बरज़ख है जो अभी भी है, ये बात अपने जहन में रखिएगा, बरज़ख बाद में बने ही नहीं, बरज़ख मरने के बाद नजर आएगी, अभी भी है, अभी भी है बरज़ख, अभी भी है। यानी हमारे पास अहवाल मौजूद है कि जो आमाल अंजाम दे रहे हैं उसकी आग अभी भी है, नजर नहीं आ रही, वो जल रही है नजर नहीं आती, उस जलन की तकलीफ को अभी एहसास नहीं कर रहे, जब एहसास करेंगे मरने के बाद। ऐसा नहीं कि बरज़ख मरने के बाद बनेगी, नहीं बनेगी नहीं, अभी भी बनी हुई है। लेकिन हमारे पास मौजूद है कुछ उरफा ऐसे थे कि जो इंसान की मानवीय शक्ल को बयान कर सकते थे, क्यों वो उस जाहिर से जा सकते थे पीछे, हम नहीं जा सकते, हमारे पास बरज़ख की आंखें नहीं है, हमारे पास दुनिया को देखने की आंखें हैं, तो हम बरज़ख को नहीं देख सकते। अलबत्ता मरने के बाद तो सबने बरज़ख को देखना है, कुछ कुछ नसीब ऐसे हैं जिनको खुदा इस दुनिया में बरज़ख दिखा देता है, कभी जीते जागते दिखा देता है, कभी सोते में दिखा देता है, कभी जीते जागते दिखाता है, कभी सोते में दिखाता है, और कुछ इंतहाई आला पाए के लोग ऐसे हैं जो अपने इरादे से जब चाहते हैं बरज़ख देख लेते हैं, कुछ ऐसे भी हैं इसी दुनिया के अंदर है। मरने के बाद तो अबू जहल ने भी बरज़ख देखनी है, मरने के बाद तो सबने देखनी है, मैं मजाक में कहता हूँ मरने के बाद तो सबने मोमिन होना ही है, सबको ईमान आ जाएगा, मरने के बाद कोई मसला नहीं, सबको ईमान आ जाएगा, लेकिन मसला यह है कि मरने से पहले कौन ईमान लाएगा। मरने के बाद सबने बरज़ख देखनी है, उसमें कौन सी फजीलत है? फजीलत उसके लिए है कि कुछ लोग मरने से पहले भी बरज़ख देख लेते हैं, और वो कुछ जागते हुए देखते हैं, कुछ सोते हुए देखते हैं, और कुछ लोग अपने इरादे से देखते हैं। यानी हमारे पास यहाँ तक मौजूद है, अल्लामा तबतबाई, मैंने उनका तस्करा 2-3 दफा पहले भी किया शायद, जो साहिब तफसीर अल-मीज़ान के मुसन्निफ हैं, इनके वाकयात मौजूद है, एक वाकया बयान करते हैं जो इनके मरने के बाद मुख्तलिफ लोगों ने बयान किया, मैं वैसा मुख्तसर वाकया में ना जाऊं, यहाँ तक है कि आप फरिश्तों को भी देख सकते हैं, आप फरिश्तों की हरकतों को भी देख सकते हैं। नजफ के अंदर एक वाकया लिखा है मुख्तसर, उसका तर्जुमा कि एक इंसान, एक आदमी रोजे के बराबर बैठा हुआ था, शब थी, रात का वक्त था, एक और बराबर में था, उसको नहीं पता था कि सुबह हुई या नहीं हुई, तो उसने बराबर से पूछा कि सुबह हुई या नहीं हुई, तो कहने लगा कि रात के फरिश्ते जा रहे हैं, दिन के फरिश्ते उतर रहे हैं, इसका मतलब है सुबह हो गई होगी, रात के फरिश्ते जा रहे हैं, दिन के फरिश्ते उतर रहे हैं, इसका मतलब है सुबह हो गई होगी, वरना ये सबको आना जाना शुरू हो गया है, इसका मतलब यह है कि कुछ लोग फरिश्तों को भी देख सकते हैं, ये इम्कान, ये इम्कान मौजूद है, बस वो जहन्नम घेरे हुए है। क्या मतलब? यही बरज़ख की जहन्नम है जो घेरे हुए है, नजर नहीं आ रहा। या अगर हम इसको ताबीर करेंगे कि गोया जहन्नम इनको घेरे हुए है रोज़े क़यामत, गोया मैदान हशर के बाद, जो हमने मैदान हशर के बाद जहन्नम, जहन्नम का तसव्वुर अपनी किताबों में देखा है, वो जहन्नम गोया इनको घेरे हुए है। और हम कहते हैं कि मिसाल के तौर पर किसी को देख के बोल देते हैं, मुझे नजर आ रहा है कि तुम मुसीबत में पड़ गए, जबकि अभी पढ़ा नहीं होता, हम ये कह रहे होते हैं तुम्हारे जो हालात है उससे देखकर नजर आ रहा है कि तुम पढ़ गए, तो दो में से एक इम्कान है यहाँ पे, और इम्कान भी हो सकते हैं जब सामुल अजाब मिन फौकहिम व मिन तहत अर्जुलहिम, और एक दिन आएगा वो दिन होगा कि जब अजाब इनको ऊपर और नीचे दोनों तरफ से घेर लेगा, वो यकूल ذوقوا ما كنتم تعملون, और कहा जाएगा और कहेगा खुदा उनसे कि वो चख लो जिसको तो तुमने अंजाम दिया, वो चख लो जो तुमने अंजाम दिया। सिर्फ ब्रैकेट्स के अंदर हम सब के आमाल कुछ सूरतें तब्दील करेंगे, कुछ चीजों में तब्दील हो जाएंगे। मिसाल के तौर पर किसी का तंज कोई कीड़ा बन सकता है जो उसको डसे, ये होगा। किसी का अच्छा अमल महल में तब्दील हो सकता है जिसमें वो रहे। अच्छे अच्छे अमल की तासीर हम नहीं जानते, बुरे अमल की तासीर भी हम नहीं जानते। नहीं मालूम एक एक झूठ पर कितनी आग लगती है, ये भी नहीं मालूम। और हमें नहीं मालूम एक एक मजलूम की मदद करने पर कितनी आग बुझती है, ये भी हमें नहीं मालूम। लेकिन ये हमें मालूम है कि हर अमल के पीछे कुछ होता है, हर काम के पीछे जो करें, हर कहे के पीछे और हर सोचे हुए के पीछे भी, हर सोचे हुए के पीछे भी कुछ ना कुछ होता है। हम मुसलसल खल्क करते हैं, हम मुसलसल खल्क कर रहे हैं, लेकिन हमें ये नहीं पता कि जो हम खल्क कर रहे हैं वो क्या है। वरना मुसलसल खल्क कर रहे हैं, हम मुसलसल कुछ ना कुछ बना रहे हैं। जब यहाँ बैठे हैं मैं और आप, इस वक्त भी जब आप मैं कुछ नहीं कर रहे सिर्फ सुन रहे हैं, और मैं कुछ नहीं कर रहा जब बोल रहा हूँ, इस वक्त भी बहुत कुछ बना रहे हैं, लेकिन ये कि हमारा बनाया हुआ हमें नजर नहीं आता, अच्छे में भी और बुरे में। या इबादी अल्लज़ीना आमनू इन्ना अर्ज़ी वासिअतुन फ़इय्याया फ़अबुदून। इस आयत करीमा का एक ज़ाहिरी तर्जुमा मैं आपको बयान कर देता हूँ, वो है ऐ मेरे बंदों में से वो लोग कि जो ईमान लाए, मेरी जमीन बहुत वसी है, फ़इय्याया फ़अबुदून, बस तुम मेरी बंदगी करो। सही है, मेरी जमीन बहुत वसी है, बस तुम मेरी बंदगी करो। इस आयत करीमा की तशरीह में मुफस्सरीन इस तरह से लिखते हैं। फिर दोबारा नेट के ऊपर तफसीर मौजूद है, मसलन तफसीर नमूना इंटरनेट के ऊपर मौजूद है। कभी भी आयत करीमा कोई देखनी हो, तफसीर नमूना की वेबसाइट पर जाकर रेलिवेंट आयत तक पहुंच कर उसकी तफसीर देख लीजिए। आसान तरीन काम, सब कुरान को समझने की कोशिश करें। वापस रिवायत मौजूद है कि क़यामत के दिन मोमिन से कहा जाएगा कि एक कुरान की आयत पढ़ो और एक दर्जा बुलंद हो जाए, हर आयत दर्जा दे जाएगी। तो आप आयत समझने की कोशिश करें। या इबादी अल्लज़ीना आमनू, ऐ मेरे बंदो जो ईमान लाए, मेरी जमीन वसी है, बस तुम मेरी बंदगी करना। इसके मुफस्सरीन ने यूं लिखा है, बहुत किसी को शायद अच्छा ना लगे, लेकिन इसके दूसरे इम्कान भी मौजूद है। बाहर मुफस्सरीन ने लिखा है, इसका मतलब ये है कि अगर आप किसी सरजमीन में रह रहे हैं जहां पर आपका ईमान खतरे में हो, तो खुदा कहता है ऐ मेरे बंदो मेरी जमीन वसी है, तुम कहीं हिजरत कर जाओ और मेरी बंदगी करते रहो, चाहे हिजरत करनी पड़े लेकिन मेरी बंदगी करते रहना। बार अब इसका आप इधर डेनमार्क के मामले में मैं क्या मतलब निकालूं, इसमें मतलब ये निकालूं कि भाई कहीं पर भी गए हो अल्लाह की बंदगी करते रहो, कहीं पर भी गए हो अल्लाह की बंदगी करते रहना। अगर तो ये देखना पड़ेगा किस नियत से कहां गए, ये देखना पड़ेगा। कुल मौत, मशहूर मारूफ आए करीमा जो हम सबको कहीं ना कहीं याद है, कुल नफ्स ज़ायक़तुल मौत सुम्मा इलैहि तुरजऊन। हर नफ्स मौत का मजा चखने वाला है, हर नफ्स मौत का मजा चखेगा। सुम्मा इलैहि तुरजऊन, उसके बाद मेरी तरफ पलटाए जाओगे, हमारी तरफ पलटाए जाओगे। ये पलटाए जाना भी अजीब है, ये पलटाए जाना भी अजीब है। खुलासे तरीन जो मुझे समझ में आता है वो अदा इस तरह से किया जा सकता है जैसे घड़ी की सुई है, ये घड़ी की सुई आती भी छह पर आती है और छह के बाद फिर दोबारा ऊपर जाती है। तो आप ये समझ रहे हैं कि हम किसी निजाम के अंदर ऐसे हैं कि खुदा की तरफ से होते हुए इस दुनिया में आए और वापस खुदा की तरफ ही है। इस मिसाल में एक खूबी है, एक और खूबी है जो बयान करता चलूं, वो ये कि जो छह है यानी दुनिया, ये पस्तरीन जगह है पूरी खिलकत, ये पस्तरीन जगह है पूरी खिलकत
जी।
ये मादी दुनिया, इसके लिए सूरह आप दुआ में भी देखते हैं, दुनिया दनिया पस्त दुनिया, अल्लाह की तमाम खालिकाना निजाम के अंदर, खलकत के निजाम के अंदर इससे पस्त जगह कोई नहीं है। लेकिन वो भी है कि अगर कोई कमाने पर आ जाए तो ये बोनस स्टेज है, ये बोनस मिलता है। बस ये जगह बहुत अजीब है, अगर कोई यहाँ पर गिर जाए तो बहुत बुरा गिरेगा, और अगर कोई यहाँ से अच्छा निकल जाए तो बहुत अच्छा निकलेगा। इस स्टेज में खूबी है कि इसका ड्यूरेशन बहुत कम है, 60-65 साल, 90 साल, इतना ही ड्यूरेशन कम है। इसमें खराबी ये है कि अगर गिरे तो फिर लाखों साल का गिरेंगे, और अगर अच्छे हो गए तो लाखों साल का अच्छा हो जाए। मैं इसको मैं मजाक में कर रहा हूँ, ये बोनस पॉइंट है। यहाँ आपने देखो ना, बारिश को इसके अंदर एक कोई पूछने वाला कहता है, अब एक सवाल है, लेकिन अटेम्प्ट करने वाला सोच ले, अगर सही जवाब दिया तो 30 पॉइंट मिलेंगे, और अगर गलत जवाब दिया तो 30 कम हो जाए। हम इस किस्म के एक स्टेज के अंदर है, ये दुनिया बहुत अजीब जगह है। बदकिस्मती ये है कि हम इसको समझ नहीं पा रहे कि हम किस जगह पर हैं और हमें करना क्या है। सुबह इधर ही ना चुड़ जाऊं, बस मिसाल क्या रही, मैं इनके कहने की वजह से दोबारा अर्ज किया देता हूं। मिसाल ऐसे हो गई कि गोया हम 12 के अदद पर खल्क हुए, मुख्तलिफ स्टेजेस गुजारते हुए हम 6 पर पहुंचे हैं जो सबसे पास्ट है। इसके बाद फिर मुख्तलिफ स्टेजेस गुजारते हुए फिर उसी 12 पे जाएंगे जिसको आप अलामती तौर पर इस आय करीमा में देखते हैं, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, हम सब खुदा से हैं और हम सब खुदा की तरफ वापस जाएंगे।
आवाज बुलंद सलाम
الذين آمنوا وعملوا الصالحات لنبوئنهم من الجنة غرفا تجري من تحتها الأنهار خالدين فيها نعم أجر العاملين। जिन लोगों ने, जो लोग ईमान लाए और अमल सालेह अंजाम दिया, जैसे कि पहले भी अर्ज हुआ, ईमान अमल सालेह से कुरान करीम की इस्तिलाह में कभी जुदा नहीं हो सकता, कभी ईमान अमल सालेह से जुदा नहीं हो सकता। बस वो जो इंसान गुनाह करता है वो क्या होता है, ईमान की कमजोरी की वजह से। अगर ईमान मजबूत होता कभी गुनाह ना करता। हमारे पास एक अजीब रिवायत मौजूद है, अहले बैत के चाहने वाले बाज़ोकात अजीब सवाल करते थे, लेकिन अहले बैत की गुस्सा बहुत ज्यादा थी। एक आदमी आया इमाम के पास और इमाम से बुरा इस तरह सवाल किया कि हमने कहा मौला क्या इमाम मासूम कभी गुनाह करते हैं। अब अजीब सी बात है कि भाई जब तुम खुद इमाम कह रहे हो तो सवाल सुना हुआ कहां से। उसने कहा क्या इमाम गुनाह करते हैं, और इमाम का मतलब वो इमाम मासूम ले रहे हैं। इमाम ने फरमाया नहीं। कैसे? इमाम ने फरमाया कि अगर तुम्हारे सामने खाना रखा हो, तुम्हें भूख भी लगी हो, खाना बहुत लजीज हो और तुम्हें पता हो कि इसमें जहर है, भूख भी लगी है, लजीज भी है, तलब के सारे इम्कान मौजूद हैं, क्यों नहीं खा रहे? क्योंकि अगर खाऊंगा तो मजा तो आएगा लेकिन बाद में मौत आएगी, शायद मजा आएगा ही नहीं और मौत आ जाएगी। इस मजे को हर अकलमंद इंसान दीवाना ना हो तो कुर्बान करे। सही इमाम ने फरमाया हमारे सामने आमाल की हकीकत आश्कार है, कोई जानबूझ के जहर थोड़ी खाएगा, हम क्यों मना करेंगे। अच्छा, इस जवाब के अंदर आप देख रहे हैं बहुत अच्छी तो खूबसूरती इसमें एक और नजर आती है, वो ये कि इसमें इमाम ने फरमाया ऐसा नहीं कि इमाम के हाथ बंधे हुए हैं, गुनाह कर ही नहीं सकता, मतलब जंजीर चकड़ी हुई, इख्तियार मुकम्मल है, लेकिन गुनाह फिर भी नहीं होता, गुनाह फिर भी।
इसका नाम तो मासूमी के
फरमाया जो लोग ईमान लाए और अमल सालेह किया हम उनको जन्नत में मकाम नसीब करेंगे, तजरी मिन तहतिल अनहार नहरें उनके नीचे जारी होंगी, खालिदीन फीहा। अलबत्ता ये मैं अर्ज करता चलूं कि जो नहरें जारी होंगी इसका मतलब क्या होना चाहिए, فرعون نے بھی ایک دفعہ ایک چیز بنائی تھی, اس کے لیے بھی کہا تھا یہ میری جنت ہے جس کے نیچے نہریں جاری ہیں. وہ بے وقوف سمجھ رہا تھا جیسے نہریں جاری ہونے کا مطلب یہ کہ پانی کو نیچے سے جاری کرنا. آیا واقعا جنت یہی ہے کہ آپ نے ایک مسند لگایا ہوا ہے, اوپر تخت بچھا ہوا ہے, نیچے سے نہر جاری ہے, تو آپ نے کہا یہ جنت ہوگی؟ یہ ایسا نہیں ہونا چاہیے. اور میں بات مقرر عرض کرتا ہوں, یہ جو خدا نے فرمایا یہ جنت ہے, اس کے اندر دودھ شہد اور پانی کی نہریں جاری ہیں, تو میں معذرت کے ساتھ عرض کرتا ہوں, اگر واقعا مطلب یہی ہو تو دودھ کی نہر چلتی تو دیکھ کے طبیعت الجھنے لگے گی. شہد کی اگر نہر بہ رہی ہو تو اس کو تو دیکھ کر ہی طبیعت الجھتی ہے, کتنا شہد کھا لوں گا. اس کا مطلب ہے یہاں کچھ اور چیزیں ہیں, اور خاص کر جب ہم قرآن کریم کی ترتیب دیکھتے ہیں, کہتا ہے یہاں پہ کہیں پانی کی نہر ہے, کہیں دودھ کی نہر ہے, کہیں شہد کی نہر ہے.
سبحان اللہ, کیا
کبھی اس کا مطلب ہے یہ سب وہ نہیں ہے جو ہم سمجھ رہے ہیں. یہ یعنی دودھ ملک اور واٹر اور مثلا ہنی بھی نہیں ہے, ہنی نہیں ہے, کچھ اور نہیں ہے. کیا ہے جو کچھ بھی ہے, اگر ہم اس طرح سے تعبیر لیں کہ اس میں ہمارے وجود کے لیے کوئی ایسی تقویت ہے, جیسے پانی وجود کے لیے ضروری ہے, دودھ کچھ اور تقویت کا سبب ہے, اور شہد اور کسی تقویت کا سبب ہے.
جی,
اس کا مطلب ہے جنت میں وجود کے کچھ ایسے امکانات ہیں جن سے مسلسل ہمارے وجود کو تقویت ملتی رہے گی. جنت میں کوئی ایسا مقام ہوگا جہاں پر جانے والے مسلسل اپنے وجود میں کمالات حاصل کرتے رہیں, جیسے جسم کو پانی سے, دودھ سے اور شہد سے کمال ملتا ہے, اس طرح جنت میں جانے والوں کو کچھ ایسی لذت, کچھ ایسا کمال ہے جو مسلسل ملتا رہے گا. اور یہ ایسا کوئی کمال ہونا چاہیے جس کی کوئی انتہا نہیں ہونا چاہیے, جیسے نہر ہے جو بہتی رہتی ہے. شہد کی نہر کو تو میں نے کہا میں تو برابر میں نہیں بیٹھ پاؤں گا, اتنی زیادہ یعنی مسلم یاد ہے شہد کی نہر دیکھنے سے کیا لذت ملی. اور فرماتا ہے اس جنت میں ہر وہ چیز ہے جس کو تمہاری آنکھیں, جس سے تمہاری آنکھوں میں ٹھنڈک. صحیح, شہد کی نہر دیکھتے تو میری آنکھوں میں ٹھنڈک فی الحال مجھے نہیں لگ رہا, مگر یہ شہد کا مطلب کچھ ہو. اور میں نے بھی آپ جنت میں عرض کیا وہ یہ نہریں اور یہ شہد اور یہ دودھ اور پانی, یہ سب کا سب کچھ اور ہے ہم جیسوں کو سمجھانے کے.
ماشاءاللہ
ماشاءاللہ, نعم اجر العاملین, عمل کرنے والوں کا اجر بہت اچھا ہے. اچھا, خدا کا انداز یہ ہے, خدا کا انداز کیا ہے, کہتا ہے میں یہ دوں گا, یہ دوں گا, یہ دوں گا اور بھی بہت کچھ دوں گا, اور بلینک چھوڑ دیتا ہے. ٹھیک ہے, اچھا یہ بلینک کیوں چھوڑ دیتا ہے؟ اس کو پتا ہے میں کچھ بھی کہوں یہ دنیا والے ان کے دماغ میں دنیا سے زیادہ نہیں آئے گا. زیادہ ہم نے حور العین کو جو کچھ دیکھا وہ دنیا کی خوبصورتی میں دیکھا. اللہ ہمارے سامنے حور العین کو بیان کر ہی نہیں پا رہا, چونکہ ہم کوئی جتنا بیان کرتا ہے ہم مونالیزا چڑھ جاتا ہے. جتنا کہتا ہے بھائی حور العین, اچھا ہمارا دماغ تو اس کی جسمانی خوبصورتی میں لگا ہوا ہے کہ وہ پتا نہیں کیسی ہوگی. اچھا ہمیں سوچنا چاہیے کہ یہ حور ہے کیا, آیا واقعا جسمانی لذتوں کے لیے جنت خلق ہوئی ہے؟ اچھا پھر ایک اور بات بھی ہے, ممکن ہے کوئی یہ کہ بھائی مجھے تو جسمانی لذت چاہیے, صحیح, میں دنیا کو قربان کیا, خدا واقعی بنا دے تو میرا ہوگا کیا؟ اچھا اگر انسان کو لذتیں کچھ ایسی ملنے لگیں جو اعلیٰ پائے کی لذتیں ہوں تو پست جائے گا؟ یہ کچھ ایسی لذتیں ہیں جن کے مقابلے میں جسمانی لذتیں ختم ہو گئی ہیں. یہ کچھ ایسی لذت ہے جس کا ہمیں نہیں معلوم کہ یہ کیسی لذت ہے, لیکن چونکہ خدا نے, خدا جانتا ہے کہ ہم دنیا کی خلقت ہیں, ہم دنیا کے اندر بسنے والے ہیں, ہم نے ساری لذتوں کو جو ٹیسٹ زیادہ تر ہم سے لوگوں نے کیا وہ سوائے جسم کے کچھ نہیں کیا, تو وہ ہم جیسوں کو سمجھانے کے لیے بار بار جسمانی لذتوں کا تذکرہ کرتا ہے. ورنہ میں خود ایک دفعہ سوچتا تھا, مثلاً آبا بہجت سے میں چند دفعہ ملا تھا, ذہن کے کسی گوشے میں بھی نہیں آتا کہ حور اگر جسم ہو تو اس کو اٹریکٹ کرے, ان کو نہیں اٹریکٹ کرے. جبکہ ہمارے پاس موجود ہے دعاؤں کے اندر کہ چوتھے امام فرماتے ہیں خدایا زوجنا من الحور العین, اس کا مطلب ہے حور العین کو ایسی چیز ہے جس کی خواہش بڑے بڑے لوگ کر رہے ہیں. اگر جسم ہو تو میں نے کہا آبا بہجت جیسا جو اس دنیا کے اندر ہماری آنکھوں کے سامنے ہے وہ بھی خواہش نہیں کرے گا. اگر جسم इसका मतलब ये कुछ और चीजें हैं, हमने इनको कुछ और समझा हुआ है, और ये हमारी कोताही नजर ही है कि हम खुदा चूंकि दुनिया को समझाने के लिए दुनिया की चीजें कहता है, हम भी दुनिया की चीजों को ही समझने लगे। कि उसने कहा इसमें सेब है, अंगूर है, अनार है, तो हमने कहा उसके पास सेब अंगूर अनार है, हमारे पास तो सबसे अच्छा लुबनान का सेब होता है, वो थोड़ा सा ज्यादा अच्छा हो, इसका मतलब है ये सेब अंगूर अनार कुछ और चीज, हम कुछ और समझे। الذين صبروا على ربهم يتوكلون, ये जो अमल करने वाले हैं इनकी दो खासियत है, ये साबिर हैं और मुतवक्किल हैं। बस खुदा नुकार कहते हैं अगर तुम वाकई साहिब अमल हो, अमल करने वाले के अंदर दो चीजें होंगी, साबिर होगा सब्र करेगा और अल्लाह पे तवक्कुल करेगा। और आपके जहन में है कि ईमान होता ही उसी के अंदर जो अमल में आ रहा है, इसका मतलब है जो भी मोमिन होगा साबिर भी होगा मुतवक्किल भी होगा, तवक्कुल करने वाला हो। अच्छा, इसका मतलब है अगर मुझे अपने अंदर तवक्कुल नजर नहीं आ रहा तो मुझे अपने आपको धोखा नहीं देना चाहिए मैं बहुत बड़ा साहिब ईमान। अगर ईमान होता तो अमल होता, और अमल की निशानी खुदा ने दी कि ये सब्र करते हैं और अल्लाह पे तवक्कुल करते हैं। बहुत पास है आ जाते करीबा दो दो चार की तरह, देखिए आप दौड़ते चले जाइए आपको तो बहुत नतीजा मिलना शुरू हो जाएगा। وكأي من دابة لا تحمل رزقها الله يرزقها وإياكم, और कितने ही चलने वाले हैं बीच जमीन के कि नहीं उठाए पड़ते रिस्क अपना, ये इस तरह का तर्जुमा है जो उर्दू कुरान करीम में से बास के अंदर होता है। भारत ये चूंकि पहले दिन से मेरे हाथ में ये कुरान करीम था तो मैंने इसी पर इत्तेफाक किया कि चलो ठीक है जो भी है, जिस मैं तर्जुमा करता हूँ जाहिर इससे देख के नहीं करता क्योंकि इसमें तो इस तरह से लिखा हुआ होता है। कितने ऐसे जानवर हैं जमीन पे चलने वाले हैं जो अपना रिस्क उठा के नहीं चलते, अल्लाह रिस्क देता है उनको भी और तुम्हें भी। रिस्क के मामले में परेशानी हमें लाहक नहीं होनी चाहिए, क्यों? कुरान करीम के अंदर मौजूद है सूरह ताहा में ला नसअलुकुम रिस्कन, हम तुमसे रिस्क नहीं मांगते, हम नहीं मांगेंगे। असल नहजु बलागा के अंदर एक जुमला है खुतबे के अंदर, फरमाया जो खुदा ने तुमसे मांगा है तुम्हारी हालत देखकर लगता है जैसे खुदा ने उसको तुमसे नहीं मांगा, और जो नहीं मांगा तुम्हारी हालत देख के लगता है वो खुदा ने तुमसे मांगा। मसलन क्या है? जो खुदा ने हमसे नहीं मांगा और हमारी हालत देख के लगता है कि यही मांगा है वो रिस्क है। खुदा ने हमसे नहीं मांगा, कुरान करीम फरमाता है लाना सुनो रिस्क, हम तुमसे रिस्क नहीं मांगते और हमारी हालत देख के लगता है यही मांगा है, क्यों? 24 घंटे इसी की फिक्र में कि ये कहां से आएगा। अच्छा, जो खुदा ने हमसे मांगा है वो उबूदियत और बंदगी है, और हमारी हालत देख के नहीं लगता कि ये मांगा, क्यों? क्योंकि उस रिस्क के ऊपर बंदगी कुर्बान करने को तैयार है। ये नहीं वाला फरमान। अब इसका मतलब क्या है? इसका मतलब यह है कि मेरे और आपके किसी भी फैसले के अंदर अगर बुनियादी पॉइंट सिर्फ रिस्क है शायद ये बहुत अच्छा फैसला नहीं होगा। बुनियादी पॉइंट उबूदियत होना चाहिए, बुनियादी पॉइंट अल्लाह की बंदगी होना चाहिए, उसके ऊपर फैसलों को तब्दील होना चाहिए। वह हुव समीउल अलीम, अल्लाह सुनने वाला है और जानता है। वला इन सअलतहुम मन खलक़स समावाति वल अर्ध व सख़र अश-शम्स वल क़मर लयक़ूलुन्न अल्लाह, और अगर आप इनसे पूछें कि किसने जमीन और आसमान को खल्क किया और सूरज और चांद को तस्खीर किया तो वो कहेंगे कि अल्लाह ने। फरमाता है खुदा अन्ना युफ़क्कुन, तो फिर आप जा कहां रहे? यानी एक तरफ से कहते हो जमीन और आसमान को खुदा ने खल्क किया है, एक तरफ से कहते हो सूरज और चांद को खुदा ने तस्खीर किया है, लेकिन मैं करूंगा अपनी मर्जी। खुदा कहते हैं जा कहां रहे हो? अगर खल्क मैंने किया है और तस्खीर मैंने किया है तो तुम मेरी क्यों नहीं मानते, अपनी क्यों चलाते हो? अन्ना युफ़क्कुन, जाते कहां हो? अल्लाह यब्सुतुर रिज़्क़ा लिमन यशा मिन इबादिहि व यक़दिरु लहु, फिर इत्मीनान दिला रहा है। रिस्क के मामले पे खुदा ने बहुत आयतें रिस्क के मामले पे दी। कभी मौका मिले किसी मेरे जैसे आने वाले से कहिएगा कि 5 दिन 10 दिन सिर्फ रिस्क पे बोले, कि जो खुदा ने कुरान करीम में रिस्क के बारे में कहा है, जो नहजो बलागा में रिस्क के बारे में आया है, और वो जो सहीफ़े सज्जादिया में रिस्क की दुआएं आई हैं, वो सब क्या है? रिस्क का मफ़हूम हमारे लिए वाज़ेह नहीं है। हम लोग रिस्क के मफ़हूम में बहुत मुश्किलात में फंसे हुए हैं, اور خدا بار بار کہتا ہے کہ رزق تمہارا کام نہیں ہے, رزق میرا کام. تو اب آپ کہیں گے کہ بھئی کہ ہم گھروں میں بیٹھ جائیں؟ نہیں, گھروں میں نہیں بیٹھ جائیں. اللہ کی بندگی کے لیے جو ضروری ہے وہ کریں, خدا رزق پہنچائے گا. یہ خدا کا خان ہے, جو اللہ کی بندگی کے لیے ضروری ہے وہ سب کریں اور رزق خدا دے گا. یہ خدا نے وعدہ کیا. اللہ یبسط الرزق لمن یشاء من عبادہ ویقدر لہ, خدا اپنے بندوں میں سے جس کے لیے چاہتا ہے رزق وسیع کرتا ہے اور جس کے لیے چاہتا ہے مقدر کر دیتا ہے. صحیح, سب خدا کے ہاتھ میں. ایک رزق ہے جو ہمارا طے ہوا ہے, جیسے کہ مولانا فرمایا الرزق رزقان, رزق یطلب و رزق تطلب. رزق دو قسم کا ہے, ایک وہ جو تم مانگ رہے ہو اور ایک وہ جو تمہیں ڈھونڈ رہا ہے. جو تمہیں ڈھونڈ رہا ہے وہ تم تک ضرور پہنچے گا, اور جو تم ڈھونڈ رہے ہو وہ نہیں. آسان ترین کام یہ کہ انسان اللہ کی بندگی کرے اور خدا سے کہے خدا رزق تو تو نہیں دینا ہے, جتنا تیری مرضی, میں اس پر کیوں پڑوں کہ مجھے کم ملا ہے زیادہ ملا, مجھے پڑھنے کی کیا ضرورت. لیکن مسئلہ یہ ہے کہ میرے جیسے کے لیے کہنا آسان ہے, اور اگر میرے ہی جیسا کرنے پر آئے پھر بہت سخت. میں دوسروں کو کیا کہوں؟ کہنا آسان ہے, کرنا بہت سخت. اگر نہ کہوں کہ بہت مشکل ہے. کیا مشکل ہے؟ دوسروں کو کچھ کرتا دیکھے اور انسان اپنے دین کی خاطر صبر کرے, یہ بہت مشکل ہے. جب دوسروں کو چھلانگیں لگاتا دیکھتا ہے تو خود بخود دل چاہتا ہے کہ آدھی چھلانگ میں بھی لگائی ہوئی ہے. اب اس پہ صبر کرنا, اور اس سے بڑی مشکل یہ ہے کہ لوگ کہیں گے تو بہت بے وقوف ہے. اب صبر یہ بھی کرو کہ بے وقوف بھی ہوں. پر واپس روایت ہے, فرمایا آخری وقت میں, آخر الزمان میں جو دین پر عمل کرے گا لوگ اسے بے وقوف کہیں گے, اور مومن وہ ہوگا جو لوگوں کے اس بے وقوف کہنے پر صبر کرے گا اور کہے گا تم مجھے بے وقوف کہتے رہو, میں دین سے آگے نہیں جاؤں گا. یہ غربت سہنا آسان ہے, بیوقوفی کا الزام سہنا یہ بہت مشکل ہے. اصل مشکل یہ نہیں ہے کہ غربت مشکل ہے, نہیں, غربت آسان ہے. یہ کہ لوگ کہیں یہ احمق ہے, اس کو سہنا بہت مشکل ہے. اور لوگوں میں بھی کون, کبھی والدین, کبھی بھائی بہن, کبھی بچے اور زوجہ, پھر تو بہت ہی مصیبت ہے, پھر تو بہت ہی مصیبت ہے. اس کے لیے کیا کرنا چاہیے؟ اس کے لیے شادی کرنے سے پہلے دیکھ لینا چاہیے کہ یہ کہیں احمق تو نہیں گیا کہ کب مجھے. یہ شادی سے پہلے دیکھ لینا چاہیے کہ اس میں صبر ہے یا نہیں ہے, قناعت ہے یا نہیں ہے. کہیں ایسا تو نہیں کہ کل یہی میرے لیے جہنم کا سبب بن جائے. کیوں ہر روز تانے دے گی کہ لاؤ, سب لاتے ہیں تم بھی لاؤ. اس وقت یقین دیکھے گی. یہ سب شادی سے پہلے سوچ لینا چاہیے. لیکن مسئلہ یہ کہ انسان معمولاً پانی کے بارے میں اس وقت سوچتا ہے جب وہ ناک میں گھسنے لگتا ہے, منہ میں نہیں, ناک میں جب گھستا ہے سانس بند ہو
جاتا ہے.
علیم, خدا ہر چیز کے بارے میں یہ جانتا ہے. اصل یہ عرض کرتا ہوں, خدا کا علم وہ نہیں ہے جو ہم سمجھ رہے ہیں. ہمارے علم کسی چیز کو دیکھنے سے ہے, سننے سے ہے, پڑھنے سے ہے, سمجھنے سے ہے. لیکن اگر خود اپنے پاس ہو تو علم کیا ہے؟ مثلا کیا, مثلا آپ سے کہیں کہ آپ خوش ہیں تو مجھے سمجھ میں آئے گا کہ آپ خوش ہیں, یا میں آپ کے چہرے پر مسکراہٹ دیکھوں تو کہوں گا کہ یہ خوش ہے. صحیح, تو مجھے آپ کی خوشی سمجھنے کے لیے کوئی واسطہ چاہیے, میڈیم چاہیے. لیکن آپ کو یہ سمجھنے کے لیے کہ آپ خود خوش ہیں اس کے لیے بھی کوئی واسطہ چاہیے؟ نہیں, خوشی آپ کے اندر ہے. اس کو سمجھنے کے لیے کوئی دلیل نہیں چاہیے, کوئی واسطہ نہیں چاہیے, کوئی ذریعہ نہیں چاہیے. ہم ایسے خدا کے ساتھ ہیں, ایسے خدا ہمیں جانتے ہیں. جس طرح آپ اپنے اندر سے خوش ہو, آپ ممکن ہے اندر سے خوشی سے پھول رہے ہو اور اوپر آنسو بہاتے رہے ہیں اپنی خوشی کو چھپانے کے لیے, لیکن کیا آپ اپنے آپ کو ڈوز دے سکتے ہیں کہ میں خوش تو ہوں لیکن میں یوں ہوں کہ جیسے خوش نہیں ہوں؟ یا آپ کو پتا چل جائے گا کہ میں خوش ہوں. آپ اپنے آپ سے اپنی کیفیت کو نہیں چھپا سکتے. ہم اپنے خالق سے اپنی کوئی چیز نہیں چھپا سکتے.
बिल्कुल यकीन
हमारा रब्ता कुछ और है, हमारा रब्ता ये जानने बूझने का नहीं है, जानने में गलती होती है। मैंने आपका चेहरा देखकर समझने की कोशिश की कि आप खुश हैं या नहीं है, तो मुमकिन आपने चेहरा कुछ और बनाया हो, मुझे क्या पता चलेगा। लेकिन क्या आपको अपने अंदर के अहवाल समझने में भी दुश्वारी होती है क्या? अंदर की हालत फौरन पता चल जाती है। ऐसे खुदा के सामने और हमारा खुदा से रब्ता कैसे है? ऐसा रब्ता है जैसे मिसाल के तौर पर, ऐसे ही मिसाल भी कहते हैं, जैसे ये लाइट चल रही है, इसका पावर हाउस और जनरेटर से रब्ता है। जैसे ही डिस्कनेक्ट होगा लाइट बंद हो जाएगी। अलबत्ता हमारा रब्ता इससे ज्यादा कभी है, क्योंकि इस रब्ते की मिसाल के अंदर वो बल्ब फिर भी बाकी रहेगा, बुझ जाएगा, हम बाकी भी नहीं रहेंगे, हम बाकी भी नहीं रहेंगे। मेरे पास सिर्फ चंद मिनट है, वरना मैं आपकी खिदमत में कुछ और अर्ज करता है। सिलसिले में हम आगे बढ़ते हैं। वला इन सअलतहुम मन नज़ल मिन अस-समाअ माअन फअहया बिहि अल-अर्ध बादे मौतिहा लयकूलुन्नल्लाह। और अगर आप इनसे सवाल करेंगे किसने आसमान से पानी बरसाया और जमीन को जिंदा किया उसकी मौत के बाद, तो ये कहेंगे अल्लाह। कुल अल्हम्दुलिल्लाह, कौ तारीफ है अल्लाह के लिए। बल अक्सर ला याकिलून, लेकिन अक्सर इनमें से नहीं जानते। जबान से कह रहे हैं कि बारिश अल्लाह ने की है, जमीन को उसने जिंदा किया है, लेकिन फिर भी एतराफ नहीं करें। भाई अगर सब खुदा ने दिया है तो दूसरों के सामने हाथ क्यों फहरा? क्यों अपने जैसों के सामने कम अज कम अपने आप को मोहताज क्यों समझते हो? अगर कहते हो सब कुछ खुदा ने किया है, तो अपने कभी बॉस के सामने गिरने लगते हो, कभी अपने जैसे और दूसरे के सामने गिरने लगते हो। ये क्यों करते हो? किसी की दौलत देख के महबूब हो जाते हो, किसी की शोहरत देखकर उसके सामने डरने लगते हो, ये सब क्यों है? अगर कहते हो कि खुदा है जो मौत देता है, खुदा है जो जिंदगी देता है, खुदा जो मरी हुई जमीन को जिंदा कर देता है बारिश से, तो फिर दूसरों का खौफ किस बात का है? फिर साफ सी बात है, मसलन क्यों अमरीका से डरते हो? अगर वाकई समझते हो खुदा मुर्दा जमीन को जिंदा करता है, तो इतना सही इशारा मिले कि हम कर्ज नहीं देंगे तो इनकी रूह तक निकल जाती है, कि हमारा क्या होगा? और इनकी तो रूह निकलती निकलती अवाम की भी रूह निकल जाती है, कि हमारा क्या होगा? क्यों खुदा पे इंसाफ नहीं किया? क्या खुदा 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 ने मुंह से नहीं दिखाया? खुदा ने कम अपने बंदों को मौत के मुंह में बाकी रखा है कि हम अब शक करें कि हमें कोई और ना मार दे? किसने मारना है? अल्लाह के सिवा कोई और ताकत है जो मौत और हयात देने वाली? बस इसी पर हमारा यकीन नहीं। बल अक्सर उसके बाद बहुत नफीस चंद आयत करीमा। ये जो दुनिया की जिंदगी है, तो मैंने कहा पस्तरीन जिंदगी है जिंदगी, और ये तो दुनिया की जिंदगी है, ये तो खेल कूद के सिवा कुछ नहीं। यानी अगर इस दुनिया की जिंदगी में आखरत का तसव्वुर ना होता तो ये दुनिया खेल कूद है, ये सिर्फ घरौंदे और कुछ नहीं। अगर आखरत ना होती इसके पीछे, तो इसकी ऐसे धरोंदों के बराबर भी नहीं, मिट्टी के उन खेलने की चीजों के बराबर भी नहीं। अगर आखरत पीछे ना होती, अगर आखरत पीछे ना होती, तो यकीन से कह सकता हूं कि कोई साहिब ईमान इस दुनिया में एक दिन भी जिंदगी ना गुजारता, सब परवास कर जाते, कोई यहां ना रुकता, अगर इसका आखरत से रब्ता ना होता। वमा हादी हयात दुनिया इल्ला लहवन वलाएब, और ये जो दुनिया की जिंदगी है ये खेल कूद के सिवा कुछ नहीं है। वह इन दार आखरत लहयल हयवान, और वो जो आखरत है वो असली जिंदगी है, ये खेल कूद है, वो जो आखरत है वो असली जिंदगी है। इस आय के पीछे तफासीर बहुत ज्यादा है कि ये खेल क्यों है और वो असल क्यों है, ये खेल क्यों है और ये वो असल क्यों है। खेल क्या होता है? खेल वो होता है जिसके अंदर कोई चीज हकीकत नहीं होती, सब मजाज होता है। बस आप फुटबॉल खेलने का देख रहे हैं, जैसे कि यूरोप में बहुत देखते हैं, एक लाइन खींच गई है, जो बॉल वहां फेंकेगा उसको गोल मिलेगा, और जो गोल कर लेगा ज्यादा उसको ट्रॉफी मिल जाएगी, और जो ट्रॉफी मिलेगी मसलन वो कामयाब हो गया। अच्छा, इनमें से कौन सी चीज हकीकत? गेम यहां जाने से वाकई कुछ हुआ है? नहीं, हमने तय किया है कि गेम यहां जाएगी तो ये गोल। अच्छा, जिसके चार गोल हो गए, सामने वाले के दो थे, कुछ वाकई इसमें बढ़ी है कोई चीज? नहीं, जिसको ट्रॉफी मिली है उसे वाकई कुछ और मिला है? कुछ भी नहीं, खेल कूद है नहीं। तो आपसे आप अगर कोई ये कहे भी, मतलब मैं कहूं भी कि भाई ये बॉल यहां जाने से क्या होता है, तो कहेगा कुछ नहीं भाई, ये खेल है, हमने यूं तय किया है। तो खुदा फरमा रहा है ये दुनिया की जिंदगी खेल है, इसको सीधे سیریس نہیں رہنا, اصل آ گیا ہے. یہ تب کھیل ہے, یہ تو ہم نے یوں طے کر دیا تو ہے, ورنہ اصل میں کچھ نہیں ہے. گیند یہاں سے جائے وہاں جائے, وہاں سے یہاں آئے, اس سے کچھ نہیں ہوتا. ایک دفعہ گیند پھول کے ادھر آئی تو گول ہو گیا, پھول کے ادھر چلی گئی تو آؤٹ سائڈ ہو گیا. تو یہ کیا ہو گیا بھائی, اگر گیند نے کراس کر ہی لیا تھا تو دونوں گول ہو جاتے. آپ نے کہا نہیں, ہم نے پول یہاں تک طے کیا تھا. جیسے بچے بالوں پر کرتے ہیں نا, میں نے جوتی یہاں رکھی تھی, اس کے بعد گول نہیں. بھائی ہم نے طے کیا, ہماری مرضی. حقیقت میں کچھ نہیں ہے. دنیا میں یہ سب مجاز ہے. یہ پریزیڈنٹ بن گیا, وہ پرائم منسٹر بن گیا, میں یہ بن گیا, تو وہ بن گیا, سب مجاز ہے. حقیقت میں کچھ نہیں ہے. حقیقت کیا ہے؟ حقیقت وہ جو آگے آنے والی, وہ اصل ہے. ابھی کیا ہو گیا, یہاں پہ ہمیں نظر آ رہا ہے ایک آدمی جو کسی دور تعداد گاؤں کے اندر بیٹھا ہے, دنیا کا کوئی بندہ اسے نہیں جانتا, اس کے اپنے گھر والے بھی اس کی قدر نہیں کرتے. یہ آخرت کا چیمپئن ہے, دنیا میں ذلیل ہوا ہے. یہ ہے بہت ہے. اور ایک یہاں پر ملے گا جس کی ساری عزت کر رہے ہوں گے, دنیا کی شہرتیں اس کے لیے ہوں گی, اخبار ٹیلی ویژن ہر جگہ اس کا ذکر ہو رہا ہوگا. یہ آخرت کا ذلیل ترین بندہ ہے, جہنم کی کسی گڈھے میں پڑا ہوگا, اس کا کوئی پوچھنے والا بھی نہیں ہوگا. یہ اس دنیا کا دھوکا ہے. ہنت دار الآخرت لہیل حیوان, یہ زندگی نہیں ہے, آگے زندگی, یہ کھیل. لو کام یعلمون, کتنا اچھا جملہ فرمایا. ہنت دار الآخرت لہیل حیوان, یہ جو آخرت ہے وہی اصلی زندگی ہے. لو کام یعلمون, اگر ان لوگوں کو سمجھ میں آتا, اگر ہمیں سمجھ میں آتا. فَإِذَا رَكِبُوا فِي الْفُلْكِ دَعَوُا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ, اور جب یہ کشتی میں بیٹھتے ہیں تو اللہ کو پورے خلوص سے پکارتے ہیں. فَلَمَّا نَجَّاهُم مِّنَ الْبَرِّ إِذَا هُمْ يُشْرِكُونَ, اور جب خدا ان کو نجات دیتا ہے خشکی کی طرف تو اسی سے شرک کرنے لگتے ہیں. لِيَكْفُرُوا بِمَا آتَيْنَاهُمْ وَلِيَتَمَتَّعُوا, اور یہ لوگ کفر کریں جو اس پر جو ہم نے ان کو دیا ہے اور خوب مزے لے لیں. فَسَوْفَ يَعْلَمُونَ, جلد ہی سمجھ لیں گے. خدا تعالیٰ نے جہاں کہیں کہا نا صدقہ دو, معمولاً کہتا ہے صدقہ دو اس میں سے جو میں نے دیا ہے, جو ہم نے تمہیں امانت دیا ہے اس میں سے صدقہ دو. کبھی کہتا ہے جو ہم نے امانت دیا اس میں سے صدقہ دو, یعنی مسلسل ایک فکر ہمیں دینا چاہتا ہے. وہ کیا, تم مالک نہیں. گورنمنٹ کے پیپر میں تمہاری پراپرٹی ہے, بینک کے اسٹیٹمنٹ میں نام تمہارا لکھا ہے, لیکن تم مالک نہیں ہو. ہم لوگ جب کوئی کتاب خریدتے تھے تو جیسے آپ اس کی جلد پلٹائیں اگلے صفحے کے اوپر نام لکھتے تھے, یہاں پہ نام لکھتے تھے, اور اس کو بڑا گاڑے گاڑے پین سے لکھتے تھے تاکہ کوئی اور گڑبڑ نہ کر دے, نیچے کم سے کم کچھ اور نشان رہ جائے کوئی گڑبڑ بھی کرے. تو میں نے ایک بندے خدا کی کتاب ایسی کھولی, اس میں نام کی جگہ لکھا تھا ہو المالک, اللہ مالک ہے. اس نے کتاب کر دی اپنی ملکیت کا دعویٰ. نہیں بھائی, یہ کتاب بھی امانت ہے, میرے پاس ہے اصل مالک. اور ہمارا یہ عالم ہے کہ میں اپنی جوتی پر بھی چاہتا تو نام لکھ دیتا کہ کوئی اور نہ چورا لے جائے. کیوں, ہر چیز کو اپنی مالکیت میں سمجھتا ہوں. عالم یہ ہے کہ اگر خدا ہی مجھ سے کہتا ہے کہ میں نے تجھے دیا اس میں سے دے, تو میں کہتا ہوں یہ میرا ہے, میں نہیں دوں گا. اتنا اپنے آپ کو مالک سمجھتا ہوں کہ جو صاحب ملک ہے وہ بھی مانگتا ہے, اس کے سامنے بھی کنجوسی دکھاتا ہوں, کہتا ہوں میں نہیں دوں گا میرا. بھائی تیرا کہاں سے آ گیا, نہ جسم تیرا, نہ روح تیری, نہ طاقت تیری, نہ توانائی تیری, تو پھر تیرا ہے کہاں سے؟ لیکن ملکیت کا دعویٰ اتنا مضبوط ہے ہمارا. اولم یروا اننا جعلنا حرما آمنا ويتخطف الناس من حولهم, خدا نمدار فرماتا ہے ہماری نعمتوں کو کیوں نہیں دیکھتے, کیا یہ نہیں دیکھتے کہ ہم نے ان کے لیے حرم قرار دیا ہے اور جو لوگ ان کے اطراف میں رہ رہے ہیں ان سب کو نام نہیں ملی ہوئی, کیا یہ نہیں دیکھتے اس بات کو؟ اف ابل باطل یؤمنون وبنعمت اللہ یکفرون, آیا باطل پر تو ایمان لے آتے ہیں اور اللہ کی نعمتوں کا انکار کرتے ہیں؟ ومن اظلم ممن افترى على الله كذبا, اور وہ اس سے زیادہ ظالم کون ہوگا جو اللہ کی آیتوں کا انکار کرے؟ وکذب بالحق لما جاء, اور اس حق کی تکذیب کر دے جو اس تک پہنچی. الیس فی جہنم مسوا للکافرین, آیا جہنم میں ہم نے کافروں کے لیے ٹھکانا نہیں بنایا؟ یعنی جو یہاں پہ کام کریں گے ان کو وہاں پہ جہنم میں ٹھکانا ملے گا. آخری آیت کریمہ انتہائی خوبصورت آیت کریمہ, والذين جاهدوا فينا لنهدينهم سبلنا. ساری سخت باتیں کرنے کے بعد اللہ نے آخر میں آ کر ایک امید کا بڑا سا شراب ڈال دیا, فرمایا اور یقیناً جو لوگ ہماری راہ میں کوشش کریں گے یقیناً 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 ہم ان کی رہنمائی کریں گے. بس ہماری راہ میں جو کوشش کریں گے ہم ان کی رہنمائی کریں گے. یعنی خدا تعالیٰ نے کہا اس سب دیکھو دیکھ لو اور پریشان مت ہونا کہ اب ہمارا کیا ہوگا, اتنا کر لو کہ ہماری راہ میں کوشش کرنے والے کیا ہوں ہم رہنمائی کریں. البتہ یہ علیحدہ مسئلہ ہے کہ جب وہ رہنمائی کرے تو ہمیں یہ ضروری ہے کہ ہم اس کے پیچھے چلیں, ایسا نہ ہو کہ وہ رہنمائی کر رہا ہو اور ہم نعوذ باللہ تعالیٰ اس رہنمائی کا بھی انکار کر رہا ہوں. وَالَّذِينَ جَاهَدُوا فِينَا لَنَهْدِيَنَّهُمْ سُبُلَنَا وَإِنَّ اللَّهَ لَمَعَ الْمُحْسِنِينَ. یقیناً خدا احسان کرنے والوں کے ساتھ ہے. خدا تعالیٰ سورہ انکبوت پڑھنے کی توفیق نصیب کی, خدا تعالیٰ سے اس کا شکر بجا لاتے ہیں. ایک دفعہ ضرور بھیجے گا محمد والے جتنا زیادہ استغفار کریں گے اتنا علم زیادہ نصیب ہوگا, آپ کا خلوص جتنا بڑھے گا اس میں علم زیادہ نصیب ہوگا. ہمارے پاس روایت موجود ہے اگر کوئی 40 دن تک خلوص اختیار کرے تو خدا اس کی زبان پر علم و حکمت کے چشمے جاری کرتا ہے. سبحان اللہ. روایت شیعہ اور سنی دونوں کے پاس مستند روایت میں سے ایک روایت ہے. بارہ ماہ رمضان کی برکتوں سے استفادہ کیجیے, اپنے گناہوں کی استغفار کیجیے, حتی الامکان دوسرے انسانوں کے کام آنے کی کوشش کرتے رہیے. ہم لوگ جزیروں کے لیے خلق نہیں ہوئے ہیں, ہم لوگ رابطوں کے لیے خلق ہوئے ہیں. ہمیں دوسروں سے مل کے زندگی گزارنی, ایک دوسرے کی مشکلات کو حل کیجیے تاکہ خدا تعالیٰ ہمارے اور آپ کی اس مشکل کو حل کرے جس کو حل کرنے میں ہم نے کوئی طاقت نہیں. اور آخری اس سلسلے کی ایک بار جو آپ کے یہ نصیحت ہے, جو کچھ بھی جہاں کہیں بھی ہوں کوشش کریں وقت کے امام کا تذکرہ ضرور ہوتا ہے. ہم لوگ ان کے ظہور کے منتظر صرف لفظ سے نہیں ہو سکتے, ہم مجبور ہیں, یہ ہماری ضرورت ہے کہ ہمیں عمل کرنا پڑے گا تاکہ ہم ان کے واقعی انتظار کے کرنے والے کے بنا سکیں. تو اپنے عمل کے اندر عمل میں سے ایک چیز یہ ہے کہ ان کا تذکرہ کثرت کے ساتھ ہونا چاہیے. جتنا زیادہ ان کا ذکر بڑھائیں گے برکتیں زیادہ ملیں گی. میں نے اپنے اس 26-27 سال طالب علمی میں یہ دیکھا ہے کہ جتنا زیادہ قرآن اور امام کے وجود کے اوپر غور کیا جائے برکتیں بے تحاشا, برکتیں بے تحاشا. جتنا زیادہ قرآن کے اوپر کام کریں, جتنا زیادہ حجت خدا کے وجود کے اوپر محنت کریں, برکتیں بہت بڑھتی ہیں. لہٰذا ہم نے ماہ مبارک رمضان کے لیے کم از کم انداز یہ رکھا ہے کہ ہم ایک سورہ کو لیں اور اس کی تفسیر کے سائے میں مختلف باتیں کریں, کیونکہ جتنا زیادہ قرآن کریم کی طرف توجہ دیتے ہیں اتنی ہی برکتیں وہ بڑھنا شروع ہوتی ہیں, جتنا امام وقت کے وجود کی طرف توجہ دیتے ہیں برکات بڑھتی ہیں. خدا مطالعہ سے دعا کرتے ہیں باپ پروردگارہ محمد وال محمد کا اس قلیل کو ہم سے قبول کرتے ہیں. اے پاک پروردگار تجھ واسطہ محمد وال محمد کا نور قرآن و اہل بیت سے ہمارے دلوں کو منور فرما, پرچم قرآن و اہل بیت کو دنیا کے کونے کونے تک پہنچانے کی طاقت نصیب کر. گرچہ میں دعا کروا رہا ہوں اور اچھا نہیں ہے, لیکن میں نے پوری کوشش کی اپنے ذہن کے اندر رکھوں کہ میں نے بی بی خدیجہ سلام اللہ علیہ کے بارے میں ایک جملات کہنے, چند جملات, وہ جملات میں مس نہیں کرنا چاہتا. بس ایک جملہ عرض کرتا چلوں, ہم نے اس آیہ کریمہ میں پڑھا وہ ان الدار الاخرت لہی الحیوان, آخرت کی زندگی اصلی زندگی. دنیا میں ہمیں کیا کرنا ہے, دنیا کا بہترین مصرف یہ کہ اس کو آخرت میں تبدیل کروا دیا جائے, جیسے آپ اور میں کرنسیز تبدیل کرتے رہے. دنیا کا بہترین مصرف یہ ہے کہ اس کو آخرت میں تبدیل کر لیا جائے. بی بی خدیجہ سلام اللہ علیہا کا سب سے بڑا سبق یہ کہ انہوں نے اس پوری دنیا کو پوری آخرت کے اندر تبدیل کر دیا, پوری دنیا کو لیا, دنیا کی ہر چیز عزت شہرت اور دولت میں سے وہ سب کچھ وہ بی بی کے پاس تھا, اور وہ سب کچھ لے کر دین اسلام پر ایسا لگایا کہ سب کچھ داؤ میں لگا. وہ بی بی کے فضائل بے تحاشا ہیں, کوئی ضرورت نہیں تھی کہ وہ شاب ابی طالب میں اللہ کے رسول کے ساتھ اس شاب کے اندر ان کے خاندان کا بائیکاٹ نہیں تھا. اگر وہ مکہ واپس آتی تو کوئی بندش نہیں تھی, کوئی پابندی نہیں تھی, لیکن وہ اس سن مبارک کے اندر شاب ابی طالب کے اندر ان کا خاندان مسلسل نصرت اہل بیت علیہ السلام میں مشغول ہے. اور ان بیوی کا کمال یہ ہے کہ جس کے تجارت کی سواریاں ناقابل شمار تھیں اس کی بچی کے گھر میں کچھ بھی نہیں. یہ بیوی کا کام. انہوں نے دولت ایسی لٹائی کہ آج لاکھ مورخین جمع ہوں اور یہ سوچیں کہ دولت کس کو دی تو پتہ نہیں چلے گا. ان کی دولت کا کمال یہ تھا. یعنی اس میں کوئی شبہ نہیں کہ وہ صاحب ثروت تھی, اس میں کوئی شبہ نہیں کہ ان کی اولاد کے پاس کچھ نہیں تھا, اس میں کوئی شبہ نہیں کہ انہوں نے دولت اللہ کی راہ میں خرچ کی. لیکن آج بڑے بڑے محققین جمع ہو جائیں اور جاننے کی کوشش کریں کہ خدیجہ نے اپنی دولت کس کس کو دی تو پتہ نہیں کر پائیں. یہ اتنی خاموشی سے دی گئی ہے, اتنی للہیت کے ساتھ دی گئی ہے کہ اس کا کوئی ٹریس موجود نہیں. ہم نہیں جان پائیں گے کہ وہ وسیع و عریض دولت جو بی بی خدیجہ سلام اللہ علیہا کے پاس تھی وہ دولت کس طریقے سے لوگوں تک دی گئی. یعنی اگر کوئی ایک مزداق ہو کہ ہمارے پاس ہے کہ ایک ہاتھ کو دو تو دوسرے کو پتا نہ چلے, تو بی بی خدیجہ نے دولت اس طرح سے دی ہے کہ کسی کو پتا نہیں چل پائے کہ یہ دولت کہاں گئی. طے شدہ ہے کہ دولت تھی اور طے شدہ ہے کہ ان کی اولاد طاہرہ کو دولت میں سے کوئی چیز نہیں. جب ہجرت کر کے بی بی اور گھر تشریف لائے مدینہ کے اندر تو کوئی چیز نہیں تھی اس گھر کے, اور وہ غربت کیا ان بی بی خدیجہ کی ذات کے حوالے سے. خدا ممتاز سے دعا کرتے ہیں باپ پروردگار بی بی خدیجہ کی قربانیوں کا واسطہ, ان کی مظلومیت کا واسطہ جو انہوں نے اللہ کے رسول کے لیے انجام دیا. اللہ کے رسول فرماتے ہیں جب پوری دنیا میں کوئی میرا ساتھ نہیں دیتا تھا تو خدیجہ میری غم کو ساتھ دیتا. اللہ کے رسول ارشاد فرماتے ہیں کبھی فرماتے تھے مجھے کوئی زوجہ خدیجہ سے بڑھ کر نہیں ملی. اور ان کی فضیلتوں میں سے یہ فضیلت ہے کہ جب اللہ کے رسول کے سب مخالف تھے تو اللہ کے رسول بی بی خدیجہ کے وجود کے ذریعے سے اطمینان حاصل کرتے ہیں. پروردگار سے دعا کرتے ہیں پاک پروردگار ہمیں صلاحیت دے, ہمیں توفیق دے کہ ان بی بی کی تقدس کا احترام کا پیغام پوری دنیا تک پہنچا سکے. اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا, ان کا اور ان کے اولاد طاہرہ کو فتح نصرت نصیب فرما. جنہوں نے ان کے ساتھ دشمنی کی اگر قابل اصلاح نہ ہو تو واسطے جہنم فرما. اے پاک پروردگار اہل بیت کے چاہنے والے دنیا میں جہاں کہیں گے ان کی جان مال عزت و آبرو کی حفاظت فرما. بالاخص بحرین کے مومنین کی جان مال عزت و آبرو کی حفاظت فرما. دنیا میں جو کوئی جہاں کہیں بھی دین کی عزت و سربلندی کے لیے کوشش کر رہا ہے اس کی جان مال عزت و آبرو کی حفاظت فرما. اے پاک پروردگار ہم میں سے جو بیمار ہیں بحق اہل بیت اطہار بیماریوں سے شفا عاجل کامل نصیب فرما, جسمانی اور روحانی بیماریوں سے شفا عاجل کامل نصیب فرما. اے پاک پروردگار تو ہماری مشکلات کو جانتا ہے, تو ہماری مشکلات سے واقف ہے. اے پاک پروردگار بحق اہل بیت اطہار علیہ السلام جو بے گناہ جیلوں کے اندر ہیں بحق و سرائے کربلا آزادی و رہائی نصیب فرما. ہماری عبادتوں کو قبول فرما, ہمارے مرحومین کی مغفرت فرما, ہمارے بچوں کو دین اسلام کی راہ پر چلنے کی سعادت نصیب فرما. اے پاک پروردگار تجھ سے کثرت دشمن کا شکوہ کرتے ہیں. پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا سید و سردار مولا اور قائم امام آخر الزمان کی ظہور میں تعجیل فرما, لشکر کی تعداد میں اضافہ فرما, دشمنوں کو نیست و نابود فرما, ہمیں اور ہماری اولادوں کو ان کی راہ میں قربانی نصیب فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.